कष्ट अपरिहार्य छ तर कष्टमा तपाईँ कतातर्फ कतातिर फर्किनुहुन्छ तपाईँ कसरी तपाईँको पीडा र कष्ट कम गर्न सक्नुहुन्छ संसारले तपाईँलाई तपाईँको पीडा र कष्ट कम गर्न हल्का गर्न अनगिन्ती सल्लाहहरू दिन्छन् आफ्नो दुःखको अन्त्य र सुखको सुरुवातको कामना गर्नुहोस् मानसिक रूपमा आफैलाई अंगालो हाल्नुहोस् र आफैलाई सान्त्वना दिनुहोस् अहिले तपाईँ जे जति अवस्था परिस्थिति भएर गइराख्नु भएको छ ती सबैको लागि कृतज्ञ हुनुहोस् के कारणले तपाईँको जीवनमा दुःख कष्ट आइरहेको छ त्यसलाई छाडिदिनुहोस् वा त्यसलाई पन्साउनुहोस् अवोइड गर्नुहोस् हरेक दिन नियमित रूपमा केही गहिरा सासहरू लिने गर्नुहोस् र पीडालाई कम गर्नुहोस् फुर्सदको समयमा टिकटक भिडियोहरू बनाउनुहोस् र आफूलाई स्याबासी दिनुहोस् एक वाक्यमा भन्नुपर्दा संसारले तपाईँलाई आफूभित्र हेर्न वा आफ्नो छोराछोरी आफूसँग भएका सबै ती असल थोकहरूलाई सकारात्मक कुरालाई हेर्न र सकारात्मक सोच लिन आग्रह गर्दछ अनि यसरी संसारको परिभाषा अनुसार सल्लाह अनुसार हामी हाम्रो जीवनमा भएका कष्टहरूलाई कम गर्न सक्छौँ तर के यसले काम गर्छ के यो उपायले काम गर्छ प्रियहरू तपाईँ र मेरो निम्ति खुसीको कुरा छ कि तपाईँ र मेरो जीवन भएको दुःख कष्ट कम गर्ने अर्को तरिका छ यसलाई सामना गर्ने अर्को तरिका छ त्यो बाइबलको तरिका हो संसारले तपाईँ र मलाई आफूभित्र हेर्न सल्लाह दिँदैन संसारले तपाईँ र मलाई आफूभित्र हेर्न सल्लाह दिन्छ तर बाइबलले तपाईँ र मलाई परमेश्वरतर्फ हेर्न सल्लाह दिन्छ पत्रुसले पत्र लेखेका विश्वासीहरू कष्ट र सतावट भएर गइरहेका थिए ती विश्वासीहरूको जीवन सङ्घर्षरत थियो संसारले विश्वासीहरूलाई ख्रिस्टलाई इन्कार गर्न दबाउ दिइरहेका थिए पत्रुसले तिनीहरूलाई कसरी सल्लाह दिए पत्रुस तिनीहरूलाई एउटा योगा सिकाउने गुरुले जस्तो सल्लाह दिएन आफूभित्र हेर्न सल्लाह दिएन एउटा मोटिभेसनल स्पिकरले जस्तो सल्लाह दिएन सकारात्मक सोच लिनको निम्ति उनीहरूलाई सल्लाह सुझाव दिएन तर पत्रुसले तिनीहरूलाई सत्यताको याद दिलाउँदैछन् पत्रुसले ती सतावट भएर गइरहेका कष्ट भोगिरहेको विश्वासीहरूलाई सत्यतातर्फ यानि कि आफ्नो मुक्तिको त्यो महिमामय सत्यतातर्फ आफ्नो आँखा केन्द्रित गर्नको निम्ति सल्लाह दिइरहेका हामी पाउँछौँ पत्रुसले ती कष्ट भोगिरहेका विश्वासीहरूलाई तिनीहरूको मुक्तिको महिमामय भविष्यतर्फ औलाएर र तिनीहरूको मुक्तिको असीम मूल्यको याद दिलाएर र ती विश्वासीहरू ख्रिस्टमा विश्वासमा दृढ भएर खडा रहन् भन्ने पत्रुसले आग्रह गरे आउनुहोस् आजको मूल पाठबाट हामी मुक्ति सम्बन्धी केही सत्यताहरूबारे हामी विचार गर्नेछौँ आफ्नो ध्यानहरूलाई संसार वर्तमानी परिस्थितिबाट हाम्रो मुक्तिको त्यो एकदमै गौरवमय सत्यतातर्फ हामी विचार लगाउनेछौँ तपाईँसँग बाइबल छ भने कृपया तपाईँको बाइबलमा पहिलो पत्रुस एक अध्यायलाई पठाउनुहोस् तपाईँसँग बाइबल छैन भने पनि हामीसँग केही बाइबलहरू पछाडि उपलब्ध छन् तपाईँले आफ्नो प्रयोजनको लागि लिन सक्नुहुन्छ हामी पहिलो पत्रुसबाट परमेश्वरको वचनलाई श्रृङ्खलागत तरिकाले हेरिरहेका छौँ हाम्रो विश्वास यो हो कि जब परमेश्वरको वचन यस पुलपिटबाट हरेक हप्ता विश्वासयोग्य ढङ्गले व्याख्यात्मक रूपमा प्रचार हुन्छ अनि मण्डलीको विश्वासी जीवनमा सुधार आउँछ यसले हाम्रो आराधनाको जीवन हाम्रो व्यक्तिगत जीवनमा सुधार ल्याउँछ अनि त्यसले मण्डली बलियो हुन्छ संसारप्रति एउटा राम्रो गवाही हुँदछ र परमेश्वरको महिमा हुँदछ यो पुलपिट यहाँनिर ख्यालटा गर्ने यो ठाउँ होइन यहाँ मनोरञ्जन दिने यो मनोरञ्जन दिने उद्देश्यले पुलपिट यहाँनिर स्थापना भएको छैन परमेश्वरले यो पुलपिटलाई यस उद्देश्यले स्थापना गर्नुभयो ताकि यस पुलपिटबाट उहाँले आफ्ना जनहरूमाथि उद्धार पाएका जनहरूमाथि उद्धारको शासन गर्न सक्नुभएको होस् भनेर त्यही भएर हामी पहिलो पत्रुसलाई अब केही हप्तासम्म निरन्तर हामी निरन्तर दिनेछौँ केही हप्ता अगाडि नै यस पत्रबाट वचनको श्रृङ्खला सुरु गरेका छौँ हामीले एक अध्याय एक पदबाट हेर्दै हेर्दै आज हामी दस अध्यायमा दस पदमा आइपुगेका छौँ एक अध्यायको दस पददेखि आज हामी बाह्र पदसम्मबाट हेर्दैछौँ तपाईँसँग सब कपी कलम के छ तपाईँले त्यो प्रयोग गर्न सक्नुहुन्छ तपाईँलाई दिएको बुलेटिन छ भने पछाडिपट्टि तपाईँले खाने यहाँनिर भाग देख्नुहुन्छ यहाँ तपाईँले आफ्नो यो आज प्रचार हुने वचनको खण्ड लेख्नुहोस् वचनको बुदाहरू लेख्नुहोस् र केही महत्त्वपूर्ण कुराहरू यहाँनिर टिप्ने तपाईँले बानी बसाल्नुहोस् यो तपाईँले यसकारण दिएको छ ताकि योलाई तपाईँले सदुपयोग गर्नुभएको छ भनेर जब तपाईँ घर जानुहुन्छ घरमा गएर तपाईँले फेरि यहाँ लेख्नुभएको वचन खण्डहरू खोलेर तपाईँ पढ्न सक्नुहुन्छ अनि वचनको नोट तपाईँले हेर्न सक्नुहुन्छ पारिवारिक रूपमा यहाँ भएको भजनहरू तपाईँले गाउन सक्नुहुन्छ तपाईँले यसको राम्रो सदुपयोग गर्न सक्नुहुन्छ त्यसकारण हामी तपाईँलाई दिएका छौँ र तपाईँले यसलाई सदुपयोग गर्नुहोस् मलाई लाग्छ तपाईँहरू सबैजनाले पहिलो पत्रुसलाई भेटाइसक्नु भएको छ. हामी पहिलो पत्रुस एक अध्यायको 10-12 पदसम्मबाट परमेश्वरको वचन हेर्दैछौँ. पहिलो पत्रुस एक अध्यायको 10-12 पद म पढ्छु. कृपया तपाईँहरू सबैले आफ्नो बाइबलमा हेर्नुहोस्. तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमबाडी बोल्ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलास गरेका थिए. तिनीहरूभित्र हुनुभएका ख्रिस्टको आत्माले ख्रिस्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनु भएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए. तिनीहरूलाई यो प्रकट गरिएको थियो कि तिनीहरूले आफ्ना होइन तिमीहरूका सेवा गरिरहेका थिए. यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ. स्वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्सुक छन्. जब हामी कुनै विषयमा कुराकानी गर्छौँ, हामी प्राय हाम्रो कुराकानीलाई विगतबाट सुरु गर्दै वर्तमान बारेमा भएको कुरालाई खेलाउँदै भविष्यमा लगेर हामी टुङ्ग्याउँछौँ. तर यस पत्रमा पत्र ठिक विपरीत तरिकाले आफ्नो कुरा यहाँनिर अगाडि बढाएको हामी पाउँदछौँ. हामीले वचन अगाडिको वचनहरूमा पनि हेर्दै थियौँ कि पत्रुसले सबभन्दा पहिले उसले भविष्यको कुरा गर्छन्. भविष्यको कुरा कि हाम्रो निम्ति स्वर्गमा एउटा उत्तराधिकार साँची राखिएको छ. अनि भविष्यमा हुन आउने ती उत्तराधिकारको बारेमा कुरा गर्दै पत्रुसले फेरि हामीलाई वर्तमान कष्टको बारेमा हामीलाई याद दिलाउँछन् कि त्यो उत्तराधिकार आउँदैछ, हामी त्यसको निम्ति तयार हुँदैछौँ. तर अहिले हामी वर्तमान कष्ट भएर जानुपर्ने हुन्छ. तर जब हामी वर्तमान कष्ट भएर जान्छौँ, यो कष्ट सामना गर्नको निम्ति, यो कष्ट भएर जा गइरहँदाखेरि पत्रुसले फेरि हामीलाई हाम्रो मुक्तिको, विगतमा भएको मुक्तिको महिमाको त्यो सत्यताको बारेमा फेरि चर्चा गर्छन्। हामीले भविष्यतर्फ देखाउँछन्, वर्तमान कष्ट छ, फेरि पछाडि हेरेर हेरेर मुक्तिको यो सत्यतालाई, महिमामय, गौरवमय यसको वास्तविकतालाई हेर्न त्यतातिर हाम्रो ध्यान लगाउनको निम्ति पत्रुसले यहाँनिर उत्साह गर्छन्। र हाम्रो मुक्तिको सम्बन्धमा यी पद 10-12 पत्रुसले चारवटा सत्यताहरू बताएका छन्। चारवटा सत्यताहरू, ती सत्यताहरू आजको वचनको बुधाहरू हुनेछन्। तपाईँले लेख्नु हुँदैछ भने के लेख्ने होला? अब वचन टिप्नु त भनेको छ, नोट गर्नु त भन्नुभएको छ प्रसारकज्यूले, तर के लेख्नु होला भन्नुहुँदैछ भने तपाईँले यो कुरा लेख्न सक्नुहुन्छ, यी कुराहरू। पहिलो, हाम्रो मुक्तिको सत्यताहरूको पहिलो सत्यता भनेको अगमवक्ताहरूले मुक्तिको विषयमा अध्ययन गरे। अगमवक्ताहरूले, पुराना प्राचीन अगमवक्ताहरूले मुक्तिको विषयमा अध्ययन गरे, पहिलो। दोस्रो, आत्माले मुक्तिको माध्यमको बारेमा भविष्यवाणी गर्नुभयो। आत्माले मुक्तिको माध्यमको बारेमा, यो मुक्ति कसरी पुरा हुनेछ, कसरी हुन आउनेछ भन्ने बारेमा भविष्यवाणी गर्नुभयो। नम्बर 3, सुसमाचार प्रचारकहरूले मुक्तिको सन्देश घोषणा गरे। सुसमाचार प्रचारकहरूले मुक्तिको सन्देश घोषणा गरे। र 4, स्वर्गदूतहरू पनि मुक्ति पुरा भएको हेर्न अति उत्सुक थिए। स्वर्गदूतहरू पनि मुक्ति पुरा भएको हेर्न अति उत्सुक थिए। यो चारवटा बुधाहरू तपाईँ लेख्न सक्नुहुन्छ। पहिलो, अगमवक्ताहरूले मुक्तिको विषयमा अध्ययन गरे, अनुसन्धान गरे, खोज गरे। दोस्रो, आत्माले मुक्तिको माध्यमको बारेमा भविष्यवाणी गर्नुभयो। आत्माले मुक्तिको माध्यमको बारेमा भविष्यवाणी गर्नुभयो। नम्बर 3, सुसमाचार प्रचारकहरूले मुक्तिको सन्देश घोषणा गरे। सुसमाचार प्रचारकहरूले मुक्तिको सन्देश घोषणा गरे। र 4, स्वर्गदूतहरू पनि मुक्ति पुरा भएको हेर्न अति उत्सुक थिए। हामी हरेक मङ्गलबार बेलुकी अहिले पनि हामी जुमको माध्यमबाट भेला भइरहेका छौँ, अध्ययन गरिरहेका छौँ, र आज प्रचार भएको वचनको खण्ड लिएर हामी समीक्षा गर्छौँ र यसका केही व्यावहारिक हामी कुराहरू गर्छौँ, अनि हामी प्रार्थनाद्वारा हाम्रो सेवालाई हामी अन्त्य गर्ने गर्छौँ। र प्राय त्यो सेवामा हाम्रो घरेलु सङ्गतिमा सञ्चालक ज्यूले प्रायः तपाईँलाई सोध्नुहुन्छ कि यसपालिको वचन बुधाहरू के थियो, के को विषयमा प्रचारकले प्रचार गर्नुभयो। यी चारवटा कुराहरू तपाईँले त्यति हेर भन्न सक्नुहुन्छ। सबभन्दा सुरु हामी आजको वचनमा पहिलो बुधा अगमवक्ताहरूले मुक्तिको विषयमा अध्ययन गरेबाट सुरु गर्नेछौँ। पहिलो बुधा अगमवक्ताहरूले मुक्तिको विषयमा अध्ययन गरे। 10-11 पदमा यसरी लेखेको छ, तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमबाडी बोल्ने अगमवक्ताले यही कुराको खोजी र तलास गरेको थिए। यो खोजी र तलासले अध्ययनलाई जनाउँदछ। र तिनीहरूभित्र हुनुभएका ख्रिस्टको आत्माले ख्रिस्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनु भएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए। यहाँ अगमवक्ताहरूले इसरायलका प्राचीन पदाधिकारीहरूलाई जनाउँदछ। तिनीहरूले परमेश्वरबाट मानिससँग बोल्दै थिए। यु स्पिक फ्रम गड थ्रु म्यान। तिनीहरू हिजो आजदेखि नै फेरि यो स्वघोषित अगमवक्ताहरू जस्ता भने थिएनन्। उनीहरू भिन्नै प्रकारका अगमवक्ता थिए। उनीहरू वास्तवमा साँचो अगमवक्ताहरू थिए। तिनीहरूको जिम्मेवारी आफ्नो राय, आफ्नो विचार, अनुभव सुनाउनु थिएन, प्रचार गर्नु थिएन, बताउनु थिएन, तर तिनीहरूले परमेश्वरबाट, परमेश्वरको इच्छाबाट, पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूसँग बोले। त्यही भएर दोस्रो पत्रुस 1:21 पदमा पत्रुसले यसरी भन्दछन् कि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोले। र पुरानो करारका अगमवक्ताहरूले अध्ययन गरेको बोलेको उनीहरूले घरिन घरि कुरा गरेको एउटै विषय थियो। वास्तवमा उनीहरूले लिएको आजको हाम्रो शैक्षिक एउटा शब्दमा भन्नुपर्दाखेरि उनीहरूले लिएको विषय एउटै थियो, त्यहाँ एउटै विषय थियो केवल उनीहरूको निम्ति। त्यो विषय थियो कि ख्रिस्टद्वारा हुने मुक्ति, ख्रिस्टद्वारा हुने मुक्ति। तिनीहरूको बारे तिनीहरूको लागि अरू विषय थिएन, तिनीहरूको निम्ति त्यहाँनिर ऐच्छिक विषय थिएन, कम्पलसरी विषय अनिवार्य विषय मात्र थियो। त्यो विषय भनेकै ख्रिस्टद्वारा आउने, ख्रिस्टद्वारा हुन आउने मुक्ति थियो। सबै अगमवक्ताहरूले मुक्तिको बारेमा अध्ययन गरेका थिए। मोसादेखि मलाकीसम्म सबै अगमवक्ताले आउनेवाला मुक्तिको विषयमा खोज अनुसन्धान गरे। पत्रुस भन्छ तिनीहरूले यही मुक्तिको खोजी र तलास गरेका थिए, यही मुक्तिको खोजी र तलास गरिरहेका थिए। कुन मुक्ति? जुन मुक्तिको बारेमा हामीलाई प्रेरित यही सरी पहिलो पत्रुस एक अध्यायको यहाँ 3-9 बताइएको छ, जुन मुक्तिको हामी उत्तराधिकारीहरू। यही मुक्तिको बारेमा ती अगमवक्ताहरूले खोज तलास गरे। ती अगमवक्ताहरूले मुक्तिको परिमाणलाई पूर्ण रूपमा बुझ्न नसके तापनि तिनीहरूलाई यो निश्चित रूपमा थाहा थियो कि केवल मुक्ति केवल परमेश्वरको अनुग्रह र कृपाको कारणले मात्र सम्भव थियो। पद 10 को कमा पत्रुस भन्छन् तिनीहरूको निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवक्ताले अगमवाणी बोलेका थिए। अगमवक्तालाई राम्रोसँग थाहा थियो कि मुक्ति आउँदै थियो, परमेश्वरले एक दिन महान आफ्नो जनको उद्धार गर्नेवाला हुनुहुन्थ्यो, तर परमेश्वरले त्यो आफ्नै अनुग्रह आफ्नै महान कृपाको कारण गर्नेवाला हुनुहुन्थ्यो। मुक्ति केवल अनुग्रहबाट मात्र सम्भव छ भन्ने पुरानो करारका अगमवक्ताहरूले पनि उनीहरूले बुझेका थिए, प्रचार गरेका थिए। संसारको लागि मुक्ति आफ्नो काम र योग्यताको आधारमा कमाउन सकिने कुरा हो, तर बाइबलको अनुसार मुक्ति केवल अनुग्रहबाट मात्र प्राप्त गर्न सकिन्छ। It cannot be earned, it can only be received. एकजना पास्टरको अनुसार मुक्तिलाई एउटा शब्दमा सारांशित गर्न सकिन्छ र त्यो शब्द हो अनुग्रह। शब्द अनुग्रह यस्तो छाता शब्दावली हो जसले परमेश्वरले हाम्रो निम्ति ख्रिस्टमा गर्नुभएका सबै कुराहरूलाई समेट्दछ। यसमा नरक योग्य पापीहरूप्रति परमेश्वरले प्रदर्शन गर्नुभएको कृपा समावेश छ। र प्राचीन अगमवक्ताहरूले ख्रिस्टमा उपलब्ध परमेश्वरको यही अनुग्रह र कृपाको विषयमा जान्ने उत्कट इच्छा राखेका थिए। तर यसको अर्थ यो होइन कि ती प्राचीन अगमवक्ताहरूको समयमा त्यहाँ अनुग्रह थिएन। तिनीहरूले अनुग्रहको विषयमा आउनेवाला हुन आउने अनुग्रहको बारेमा त बोले, तर त्यहाँ अनुग्रह थिएन भने यसको अर्थ लाग्दैन। फेरि पुरानो खरामा पनि त्यहाँ अनुग्रह थियो, त्यसकारण पछि हुन आउने अनुग्रहको विषयमा तिनीहरूले बोलिरहेका थिए, अनुग्रहको पूर्णताको विषयमा बोलिरहेको थिए। आज आम क्रिस्चियनको बुझाइ यही छ कि पुरानो करारमा त अनुग्रह छँदै थिएन, नयाँ करार मात्र अनुग्रह छ। पुरानो करारमा खालि न्याय थियो, नयाँ करारमा अब अनुग्रह छ। तर यो सत्य होइन, परमेश्वर सधैँ उहाँ अनुग्रही हुनुहुन्छ, उहाँ सधैँ अनुग्रही हुनुहुन्छ। उत्पत्ति 6:8 नै यसरी भन्दछ कि नोवा चाहिँ माथि परमप्रभुको अनुग्रह भयो र उनी त्यो डरलाग्दो जलप्रलयको न्यायको बिचमा पनि बाँचे। मोसालाई पनि परमप्रभुले अनुग्रह गर्नुभयो, मोसालाई पनि परमेश्वरको अनुग्रहको परमप्रभुको अनुग्रह थाहा थियो। मोसाले यसरी भनेका छन् प्रस्थान 34:6-7 कि परमप्रभु टिठ्याउनमा भरिपूर्ण र दयालु परमेश्वर जो क्रोध गर्नमा ढिलो र प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ, उहाँले हजारौँ हजारमाथि कृपा देखाउनुहुन्छ र दुष्टता विद्रोह र पाप क्षमा गर्नुहुन्छ, तर उहाँले दोषीलाई कुनै पनि किसिमले सजाय दिनुहुन्छ। उहाँले पनि परमेश्वरको अनुग्रह चाखेका थिए। अगमवक्तालाई थाहा थियो कि परमेश्वरले आफ्ना मानिसहरूलाई आफ्नो अनुग्रहको कारणले बचाउनु हुने थियो। उनीहरूलाई यो पनि थाहा थियो कि परमेश्वरले पापीहरूलाई उहाँको महान कृपाको कारण मात्र बचाउनु हुने थियो। त्यसो भए ती अगमवक्ताहरूले मुक्ति सम्बन्धी ठ्याक्कै कुन कुराको विषयमा तलास गरेका थिए? त्यसपछि ती अगमवक्ताहरूले मुक्तिको विषयमा के चाहिँ खोजेका थिए, के बुझ्न चाहेका थिए? किनकि बाइबलले भन्छ कि अगमवक्ताले जुन आफ्नो मुक्ति पाएको छ त्यसको विषयमा उनीहरूले जान्ने उत्कट इच्छा राखेका थिए। तिनीहरूले खोजेका थिए, तलास गरेका थिए, अध्ययन गरेका थिए। मुक्ति सम्बन्धी तिनीहरूले नबुझेको कुरा के थियो? पद 11 भन्दछ तिनीहरूभित्र हुनुभएका ख्रिस्टको आत्माले ख्रिस्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनु भएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए। सो तिनीहरूले मुक्तिको तलास गरेको थिए, खोजी गरेको थिए, र मुक्ति सम्बन्धी के कुरो? तिनीहरूले मुक्ति सम्बन्धी यसको परिस्थिति र समयको बारेमा तिनीहरूले खोजी गरेका थिए। ईश्वरीय प्रकाशद्वारा तिनीहरूले आउनेवाला मसीह र मुक्तिको विषयमा त लेखे, तर तिनीहरूले यो मुक्तिसँग सम्बन्धित ख्रिस्टको जीवन, ख्रिस्टको मृत्यु र पुनरुत्थानको विषयमा भने पूर्ण रूपमा बुझ्न सकेका थिएनन्। अर्थात् तिनीहरू तिनीहरूले मसीहको ख्रिस्टको व्यक्तित्व र समयको बारेमा जान्न चाहेका थिए। तिनीहरूलाई थाहा थियो मुक्ति आउँदैछ, परमेश्वरले मसीह पठाउनु हुँदैछ, ख्रिस्ट आउँदै हुनुहुन्छ, तर यो ख्रिस्ट को हुनुहुनेछ र उहाँ कहिले आउनुहुनेछ त्यस बारेमा उनीहरू एकदम हेर्न उत्कट उनीहरूले इच्छा राखेका थिए। तिनीहरूले मुक्ति ल्याउनेवाला मसीह ख्रिस्ट को हुनुहुन्छ र उहाँ कहिले आउनुहुनेछ भने जान्न चाहेका थिए। मसीह आउनेवाला छन् भने तिनीहरूलाई थाहा थियो, तर उहाँ को हुनुहुनेछ र उहाँ कहिले आउनुहुनेछ भने तिनीहरूले राम्रोसँग थाहा पाएका थिएनन्। तपाईँलाई थाहा छ अगमवक्ताहरू मध्येको अन्तिम अगमवक्ता बप्तिस्मा दिने युहन्नाले पनि प्रतिज्ञाको मसीहालाई पक्का गरी चिन्न चाहन्थे। त्यही भएर युहन्नाले आत्माद्वारा एकपल्ट युहन्नाको सुसमाचारमा यसरी भनेका छन् कि हेर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा यीशुतर्फ औँलाएर सङ्केत गरेर युहन्नाले भन्दैछन्। तर फेरि यही युहन्नाले जब ऊ झ्यालखानामा परे उसले यसरी भन्दैछन्, जब यीशुले अचम्म कामहरू गरेको सुने उनले चेलाहरूलाई बोलाएर यीशु कहाँ पठाएर यसरी सोध्न लागेका छन् कि आउनेवाला तपाईँ नै हुनुहुन्छ कि हामीहरू अरू कसैको प्रतीक्षा गरौँ। भनेपछि अगमवक्ताहरूको अन्तिम अगमवक्ता बप्तिस्मा दिने युहन्नालाई पनि उसलाई पनि मसीह ठ्याक्कै मसीह को हुनुहुन्छ भन्ने कुरा निश्चित रूपमा थाहा थिएन। तर आज हाम्रो खुसीको कुरो कि पत्रुसलाई भन्दैछन् कि तर आज अनुग्रहबाट अनुग्रहद्वारा हुने मुक्ति सम्बन्धी अगमवक्ताहरूले अध्ययन गरेको अनुसन्धान गरेको यो मुक्ति आज विश्वासीहरूको निम्ति हामीहरूको निम्ति पूर्ण रूपमा प्रकट गरेको छ। इट्स नो लङ्गर अ मिस्ट्री, यो अब रहस्य रहेन। परमेश्वर एकपल्ट लुकेको रहस्यको इच्छा र योजना आज ख्रिस्टमा अब खुलस्त भइसकेको छ। मुक्ति कोद्वारा हुनेछ, कहिले हुनेछ भन्ने कुरा ख्रिस्टमा खुलुकिसकेको छ, ख्रिस्टमा खुलिसकेको छ। त्यसैले मती 13:17 पदमा यीशु आफैले यसरी भन्नुहुन्छ कि म साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले देखेका कुरा धेरै अगमवक्ताले र धर्मी जनहरूले हेर्न उत्कट इच्छा गरेथे तर देखेनन्, अनि तिमीहरूले सुनेका कुरा सुन्न उत्कट इच्छा गरेथे तर सुनेनन्। हामीलाई थाहा छ आजभन्दा 2000 वर्ष पहिले कन्या स्त्रीको कोखबाट जन्मली आउनुहुने नासरतका येसु नै त्यो प्रतिज्ञाको मसीह, त्यो प्रतिज्ञाको ख्रिस्ट हुनुहुन्छ। उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ, उहाँ नै हाम्रो मुक्तिदाता हुनुहुन्छ, हाम्रो उद्धारकर्ता हुनुहुन्छ। येसुलाई हेर्न चाहेको थिए अगमवक्ताहरूलाई, धर्मी जनहरूले देख्न चाहेको थिए तर उनीहरूले देख्न सकेनन्। केवल येसुको छाया मात्र उनीहरूले देखे, तर हामी त वास्तविक रूप देखेका छौँ। अनि यदि यी अगमवक्ताहरूले जसले आउनेवाला प्रतिज्ञाको मसीहको बारेमा प्रष्ट रूपमा उनीहरूले नबुझे तापनि उहाँको खातिर त्यो सन्देशको खातिर उनीहरूले दुःख भोग्न, कष्ट भोग्न, जेलनेल सहन तयार थियो भने झन् अति बढ्ता गरी आज ख्रिस्टको मण्डली जसले ख्रिस्टको परमेश्वरको पूर्ण प्रकाश पाइसकेको छ, क्रुसको यतापट्टि बसेर अनन्ततातर्फ हेरिरहेको ख्रिस्टियनहरूले आज झन् कति बढी दुःख कष्ट सहन तयार हुनुपर्दछ। हाम्रो मुक्तिको विषयमा अगमवक्ताहरूले अध्ययन गरेका थिए, तर हामीलाई त उसको उत्तरै थाहा छ, उत्तरै प्रकट गरेको छ। मानिलिनु इक्जाममा तपाईँ पुरा इक्जाममा कस्तो प्रश्न आउने हो भनेर तपाईँ एकदम अध्ययन गर्नुहुन्छ होइन, कस्तो प्रश्न आउने भने अध्ययन गर्नुहुन्छ। त हाम्रो हामीले त अध्ययनै गर्नु परेको छैन, वास्तवमा हाम्रो निम्ति त्यो उत्तर बताइदिइसकेको छ, हाम्रो निम्ति प्रकट भइसकेको छ कि त्यो उत्तर ख्रिस्ट हुनुहुन्छ, नासरत येशु नै त्यो आउनेवाला मसीह हुनुहुन्छ। हाम्रो मुक्तिको यो एकदमै गौरवमय सत्यता हो, पहिलो सत्यता। दोस्रो सत्यता, हाम्रो मुक्ति सम्बन्धी दोस्रो सत्यता, आत्माले पनि मुक्तिको माध्यमको बारेमा भविष्यवाणी गर्नुभयो। आत्माले मुक्तिको बारेमा, मुक्तिको माध्यमको बारेमा भविष्यवाणी गर्नुभयो। पद 11 हेर्नुहोस् न फेरि, तिनीहरूभित्र हुनुभएका ख्रिस्टको आत्माले ख्रिस्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनु भएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए। पत्रुस भन्छन् कि ख्रिस्टका आत्मा ती अगमवक्ताहरू भित्र थिए। यसले यही पुष्टि गर्दछ कि तिनीहरूले जे भविष्यवाणी गरे ती सब ईश्वरीय नियन्त्रण अनुरूप र पवित्र आत्माको प्रेरणामा गरिएका थिए। उनीहरूले आफ्नो मनगन्ते कुरा, आफ्नो इच्छाको कुरा, आफ्नो अनुभव कुरा केही पनि गरेका थिएन। तिनीहरूले केवल पवित्र आत्माको नियन्त्रण मुनि रहेर ईश्वरीय तवरले प्रकट भएका सत्यताहरू मात्र उनीहरूले बताइरहेका थिए। ख्रिस्टको आत्माले, अर्थात् ख्रिस्ट जो अनन्त विगतदेखि आत्मा हुनुहुन्छ, उहाँले शरीरमा आउनुभन्दा पहिले नै भावी कष्टको बारेमा भविष्यवाणी गरिसक्नु भएको थियो। यसको निहितार्थ यही हुन्छ कि ख्रिस्टमा प्रकटित परमेश्वरको बचाउने अनुग्रह आकस्मिक घटनाहरूप्रति प्रतिक्रिया नभई परमेश्वरको अनन्त उद्देश्य र जुन परमेश्वरको समय अनुसार धर्मशास्त्रमा अगाडि गरेको कुरा हो। यदि ख्रिस्टले आफ्नो कष्टको बारेमा पहिले नै आत्मामा पुरानो करारमा पुरानो समयबाट उहाँले भविष्यवाणी गरिसक्नु भयो भने यसको अर्थ यही हुन्छ कि क्रुस परमेश्वरको दोस्रो योजना थिएन। ख्रिस्ट अचानक पापी अपराधी मानिसहरूको अथवा रोमी साम्राज्यको उनीहरूको शोषणको कारण क्रुसमा मर्नुपर्ने एक पीडित हुनुहुन्थेन, तर उहाँ त्यसैको खातिर त्यसैको उद्देश्यको निम्ति मर्नलाई भने उहाँ यस संसारमा आउनुभयो। ख्रिस्टको आत्माले दुईवटा कुराहरू भविष्यवाणी गर्नुभयो हामीलाई भन्दछ। ख्रिस्टको आत्मा दुईवटा कुरा, पहिलो ख्रिस्टको कष्टको बारेमा भविष्यवाणी गर्नुभयो, पहिले नै ख्रिस्टको कष्टको बारेमा भविष्यवाणी गर्नुभयो ख्रिस्ट आउनुभन्दा अगाडि नै धेरै वर्ष पहिले नै। र दोस्रो ख्रिस्टको आत्माले महिमाको बारेमा घोषणा गर्नुभयो, ख्रिस्टको महिमा। पहिलो हामी हेर्ने छौँ ख्रिस्टको कष्टको घोषणाको बारेमा, ख्रिस्टको कष्टको भविष्यवाणी। ख्रिस्टको कष्टको बारेमा पुरानो करारहरूमा धेरै भविष्यवाणीहरू हामी पाउने गर्दछौँ। ती सबै भविष्यवाणीहरू पढ्ने हामीसँग समय छैन, तर म तपाईँलाई उत्साह दिन चाहन्छु कि तपाईँ घर जानुहुन्छ, बेलुकी तपाईँ घरमा गएर तपाईँले भजन सङ्ग्रह 22 खोलेर ख्रिस्टको क्रुसीकरण सम्बन्धी गरिएको वर्णनलाई पढ्नुहोस्। भजन सङ्ग्रह 22 पढ्नुहोस्। यद्यपि त्यो ऐतिहासिक त्यसको सन्दर्भमा दाउदको बारेमा बताइए तापनि भजन सङ्ग्रह 22 अन्तत ख्रिस्टको बारेमा बताएको हामी पाउँदछौँ। भजन सङ्ग्रह 22 अहिलेको लागि भने म यसैया 53 पदबाट पढ्न चाहन्छु, 53 अध्यायबाट, जुन अघि भर्खरै हाम्रो सेवा सञ्चालकज्यूले पढ्नु भएको थियो र त्यस खण्डको आधारमा हामीले हाम्रो पापहरू पनि परमेश्वरको सामु स्वीकार गरेका थियौँ। यसैया 53 यसरी लेखिएको छ कि ऊ यीशु ख्रीष्टको बारेमा बताइँदैछ कि ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलक गरेनौँ। निश्चय नै उसले हाम्रा दुर्बलताहरू निर्बलताहरू भोग्यो र हामी दुःख हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौँ। तर उता हाम्रा अपराधहरूको निम्ति छेड्यो, हाम्रो अधर्मको निम्ति उपेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोराको चोटले हामी निको भयो। हामी सबै भेडा चाहिँ बरालिएका छौँ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ र परम प्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनु भएको छ। ऊ थिचोमिचोमा पर्यो र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमा जस्तै ऊ डोर्याएर लग्यो, आफ्नो उन कत्रनेको सामु भेडा मौन भए चाहिँ उसले पनि आफ्नो मुख खोलेन, अत्याचार र इन्साफद्वारा ऊ लगियो। यसैया 53 अध्यायमा यो गरेको भविष्यवाणी, ख्रिस्टको कष्ट सम्बन्धी आत्माद्वारा गरेको, ख्रिस्टको आत्माद्वारा गरेको भविष्यवाणी वास्तवमा आजभन्दा आजमा 2000 वर्ष अगाडि कल्भरीको त्यो क्रुसमा पुरा हुन गयो। यीशु आउनुभन्दा अगाडि, क्रुसमा मर्नुभन्दा अगाडि 700 वर्ष अगाडि यसैयाद्वारा ख्रिस्टको आत्माले गर्नुभएको भविष्यवाणी वास्तवमा पुरा भयो। ती वास्तवमा यीशु ख्रिस्ट आजमा 2000 वर्ष पहिले हाम्रो सबै पाप र अधर्महरू आफू माथि बोकेर उहाँ हाम्रो सट्टामा क्रुसमा मर्नुभयो। ख्रिस्टले क्रुसमा हामी विरुद्धको परमेश्वरको दण्ड, परमेश्वरको क्रोध आफूमाथि लिनुभयो, परमेश्वरको क्रोध साम्य बनाई उहाँले हामीलाई बचाउनु भयो। प्रियहरू, हाम्रो मुक्ति केवल ख्रिस्टको कष्टहरूद्वारा मात्र सम्भव भएको छ। ख्रिस्टले कष्ट भोग्नु भयो, त्यस कारण मात्र हाम्रो मुक्ति सम्भव भएको छ। मलाई सुधारवादको मनपर्ने विशेषता भनेकै त्यसका 5 सोलाहरू, 5 सोला भन्छ, 5 सोलाहरू जुन बाइबलको सत्यतासँग मेल खाँदछ। बाइबल र सुधारवादले यही घोषणा गर्दछ कि केवल अनुग्रहद्वारा, केवल विश्वासद्वारा र केवल ख्रिस्टमा हामीहरूले उद्धार पाएका छौँ। परमेश्वरले हामीलाई उहाँको अनुग्रहले बचाउनुहुन्छ, तर यो बचाउने अनुग्रह ख्रिस्टको क्रुस बाहिर उपलब्ध छैन। ख्रिस्ट हाम्रो पापको निम्ति मर्नुभयो र हाम्रो साटोमा मृत्युबाट जीवित भई पनि उहाँ उठ्नुभयो, र यो कुरा जब हामी विश्वास गर्छौँ र यसको यो सत्यतामा जब हामी विश्वास गर्छौँ, जब हामी ख्रिस्टमाथि भरोसा राख्छौँ, अनि हामी परमेश्वरको अनुग्रह पाउँछौँ। यदि तपाईँले आजसम्म ख्रिस्टलाई चिन्नु भएको छैन, तपाईँले आजसम्म ख्रिस्टलाई पछ्याउने निर्णय गर्नुभएको छैन भने तपाईँले त्यो आज गर्न सक्नुहुन्छ। आज यसै घडीमा तपाईँले गर्न सक्नुहुन्छ। कृपया तपाईँले आफ्नो पाप स्वीकार गर्नुहोस् र यीशु ख्रिस्टमाथि भरोसा गर्नुहोस्। यदि तपाईँले यीशु ख्रिस्टको बचाउने कष्टमाथि, त्यो सेभिङ सफरिङमाथि, बचाउने कष्टमाथि भरोसा गर्न तपाईँ तयार हुनुहुन्न भने तपाईँ आफैले आफ्ना पापहरूको निम्ति नरकमा कष्ट भोग्न तयार हुनुपर्छ। प्रियहरू, ख्रीष्टको कष्ट नै हाम्रो मुक्तिको आधार हो, जसबारे आत्माले प्राचीन कालदेखि नै भविष्यवाणी गर्नुभयो। साथै ख्रीष्टका कष्टको बारेमा भविष्यवाणी गर्नुहुँदा आत्माले त्यसपछि आउने महिमाको बारेमा पनि भविष्यवाणी गर्नुभयो। सो ख्रीष्टको आत्माले पुरानो कारण पुरानो समयमै उहाँ आफ्नो कष्टको बारेमा भविष्यवाणी गर्नुभयो। पहिलो, हामीले त्यो हेरिसकेका छौँ। दोस्रो, ख्रीष्टको महिमाको बारेमा पनि भविष्यवाणी भएको थियो। ख्रीष्टको महिमाको बारेमा, यीशुको महिमाको बारेमा, यीशुको महिमाले उहाँको पुनरुत्थान, उहाँको स्वर्गारोहण र परमेश्वरको दाहिने हाततर्फको विराजमान हुने त्यो अवस्थालाई जनाउँदछ। ख्रीष्टको यस महिमाबारे भविष्यवाणी पहिले नै गरिएको थियो। ख्रीष्टको कष्टको बारे भविष्यवाणी गरेको थियो। ख्रीष्ट आउनुहुनेछ, जिउनुहुनेछ, उहाँ उसमा मर्नुहुनेछ, त्यो भविष्यवाणी गरेको थियो। तर ख्रीष्ट जीवित भई उठ्नुहुनेछ, ख्रीष्ट मृत्यु र पापमाथि विजय भई उठ्नुहुनेछ भन्ने विषयमा पनि पहिले नै ख्रीष्टको आत्माद्वारा भविष्यवाणी गरिएको थियो। ख्रीष्टको महिमाको बारे भविष्यवाणीको त्यहाँ धेरै खण्डहरू छन् फेरि पनि, तर अहिले हामी यसैया नौ अध्यायलाई हेर्नेछौँ। यसैया नौ अध्यायको छ र सात पद, यसैया नौ अध्यायको छ र सात पद, यसैया नौ अध्यायको छ र सात पद, किनभने हाम्रा निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रा निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ, उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ। उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिले हुने छैन। दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान परमप्रभुको जोशले यो पुरा हुनेछ। अगमवक्ताहरूद्वारा आत्माले ख्रीष्टको कष्ट र महिमाको बारेमा भविष्यवाणी गर्नुभयो। भविष्यमा आउनेवाला यी कुराहरूको बारेमा बोलेर तिनीहरूले आफ्नो होइन, पत्रुस भन्छ, तिनीहरूले वास्तवमा हाम्रा सेवा गरिरहेका थिए। पत्रुस लेख्छन् कि तिनीहरूलाई यो प्रकट गरिएको थियो कि तिनीहरूले आफ्नो होइन तर तिमीहरूको सेवा गरिरहेका थिए। हामी पहिलो पत्रुस एक अध्यायमा फर्किसकेका छौँ। फेरि उनीहरूले यस अर्थमा हाम्रो सेवा गरिरहेका थिए कि हामी ख्रीष्टमा मुक्तिको पूर्ण प्रकाश पाएका छौँ। अगमवक्ताले टाढैबाट यसको कुरा मात्र गरिरहेका थिए, तिनीहरूले छाया, केवल छाया मात्र हेरिरहेका थिए, तर हामीले यसको यथार्थ पाएका छौँ, यसको वास्तविकता हामीले बुझ्न सकेका छौँ। त्यसकारण हिब्रु 11:13 यसरी भन्दछ कि प्रतिज्ञा गरेको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासमा मरे। ती पुरानो कालको सबै अगमवक्ताहरू, ती सबै पुजारीहरू, सबै राजाहरू, सबै विश्वासीहरू, तर टाढैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए। उनीहरूले टाढाबाट हेरे, आउनेवाला मसीहको मधुरो चित्र उनीहरूले देखे, तर हामी जब क्रुसमा फर्केर हेर्छौँ कि हामी मुक्तिदातालाई स्पष्टसँग देख्दछौँ कि नासरतका यीशु नै ती कष्ट भोग्ने राजा हुनुहुन्छ। नासरतका यीशु नै हाम्रो मुक्तिदाता हुनुहुन्छ, जो प्रतिज्ञा गरेको मसीह हुनुहुन्छ। पुरानो कुराको सबै अगमवक्ताले, सबै पुजारीले, सबै राजाले, सबैले हेर्न खोजेको, उनीहरूले सङ्केत गरिरहेको, देख्न चाहेको त्यो मसिहा नै यीशु ख्रीष्ट हुनुहुन्छ। ख्रीष्ट, यीशु ख्रीष्ट हुनुहुन्छ। सायद यतिखेर तपाईँको मनमा एउटा प्रश्न खेल्न सुरु गरिसक्यो होला कि त्यसो भने ती पुराना कालका मानिसहरूले, ती पुराना कालका विश्वासीले कसरी मुक्ति पाए? पहिले तिनीहरूले कसरी मुक्ति पाएन म तपाईँलाई बताउन चाहन्छु। पुराना कालको विश्वासीहरूले कसरी मुक्ति पाएनन्? पुराना कालको विश्वासीहरूले व्यवस्था पालन गरेर मुक्ति पाएनन्। तिनीहरूले खतनाको अभ्यासद्वारा मुक्ति पाएनन्। पुरानो करारको विश्वासीहरूले त्यसरी मुक्ति पाए जसरी नयाँ करारका विश्वासीहरूले मुक्ति पाउँछन्। सो नयाँ करारका विश्वासीहरूले मुक्ति पाए जसरी नै पुरानो करारका विश्वासीहरूले पनि मुक्ति पाए। अर्थात् दुवै करारका विश्वासीहरूले केवल अनुग्रहबाट मुक्ति पाए। दुवै करारका विश्वासी, पुरानो करारका विश्वासी होस्, नयाँ करारका विश्वासी, सबैले केवल अनुग्रहद्वारा मुक्ति पाए। पुरानो करारमा अनुग्रह हामी प्रकट भएको देख्दछौँ, नयाँ करारमा अनुग्रह अझ स्पष्ट रूपमा देखा परेको हामी देख्दछौँ। एकजना प्रचारक ब्रायन च्यापल भन्नुहुन्छ कि ख्रीष्टका अनुग्रह बुझ्न र प्राप्त गर्न परमेश्वरका मानिसहरू, पुरानो करारका मानिसहरू हजारौँ वर्षदेखि तयार गरिएका थिए। अनुग्रहको त्यो स्वाद तिनीहरू पुरानो करारबाटै चाख्दै आइरहेका थिए, जुन अनुग्रहले आफ्नो पूर्णता आजको 2000 वर्ष अगाडि क्रुसमा लियो। पास्टर जोन म्याकार्थर भन्नुहुन्छ, पुरानो कराका विश्वासीहरू भावी अनुग्रहद्वारा मुक्ति पाए भने नयाँ कराका विश्वासीहरू विगतको अनुग्रहबाट मुक्ति पाए, र क्रुस मुक्तिको पराकाष्ठ हो। पुरानो कराका विश्वासीले आउँदै गरेको त्यो प्रदर्शन हुनेवाला अनुग्रहलाई हेरेर मुक्ति पाए भने नयाँ कराका विश्वासीहरू त्यो अनुग्रह जुन क्रुसमा प्रकट भइसकेको छ त्यो अनुग्रहलाई हेरेर उनीहरू मुक्ति पाउँदछन्। तर हाम्रो मुक्तिको वास्तविकताले, यसको सत्यताले हामीलाई फेरि कष्टप्रति प्रतिरक्षक बनाउँदैन, कष्टप्रति प्रतिरक्षक भन्ने बनाउँदैन। हामी परमेश्वरका चुनिएकाहरू भए तापनि हामीले मुक्ति पाएका छौँ, मुक्ति पाइरहेका छौँ, अन्तत हामीले पूर्ण रूपमा मुक्ति पाउनेछौँ। यो सबै भए तापनि हामी कष्ट भएर जानै पर्ने हुन्छ, किनकि संसारमा हामी परदेशी हौँ। पत्रुसले यस पत्र परदेशी छरपष्ट निर्वासित ख्रिस्टियनलाई लेखेका हुन्, जसले आज हामी सबैलाई जनाउँदछ कि हामी पनि परदेशी हौँ, संसारमा हामी विदेशी हौँ, यो संसारमा हामी प्रवासी हौँ। त्यस कारण यो संसारबाट हामी कष्ट भएर जानुपर्ने हुन्छ। हामी स्वर्गका हौँ, हाम्रो अन्तिम मुक्ति प्रकट हुनेछ, तर पहिले महिमा आउन पहिले, त्यो अनन्त मुक्ति प्रकट हुन पहिले हामी कष्ट भएर जान जरुरी छ। पहिले ख्रिस्टले कष्ट भोग्न त्यसपछि महिमा उचालिन जरुरी थियो, त्यसरी नै हामी पनि पहिले कष्ट भएर जान जरुरी छ, अनि त्यसपछि हामी महिमामा प्रवेश गर्नेछौँ। ख्रिस्टियनहरूको लागि परमेश्वरले यही प्रक्रिया तयार गर्नुभएको छ, पहिले कष्ट अनि त्यसपछि मात्र महिमा। हामी हाम्रो मुक्तिको महिमामा प्रवेश गर्न पहिले हामी कष्ट भएर जानु पर्दछ। जोन क्याल्भिन यसरी भन्नुहुन्छ कि क्रुस विजयमा पुग्ने बाटो र मृत्यु जीवनमा पुग्ने बाटो हो। हाम्रो वर्तमान कष्टले हामी जीवनको बाटोमा छौँ भनेर प्रमाणित गर्दछ। हाम्रो वर्तमान कष्टले हामी त्यो महिमाको बाटोतर्फ छौँ भनेर प्रमाणित गर्दछ। पहिले कष्ट प्रियहरू, अनि त्यसपछि मात्र महिमा। तर सम्पूर्णताको सुसमाचार प्रचारले ठ्याक्कै उल्टो सिकाउँछ, उनीहरूको लागि अहिले महिमा अनि त्यसपछि कष्ट। यसोको चेलाहरूलाई यो कुरा बुझ्न एकदमै कठिन थियो, तर तिनीहरूले अन्तत बुझे। पुराना कराको अगमवक्ताले यो देख्न चाहेको थिए, बुझ्न चाहेका थिए, मसीहाले कष्ट भोग्नुहुनेछ, मसीहाको महिमा पनि हुनेछ भन्ने कुरा बुझेको थिए, तर यसको वास्तविक रूप, यसको यसलाई छर्लङ्ग गरी तिनीहरूले त्यतिखेर मात्र बुझे जब नयाँ करार आइपुगिसकेपछि। नयाँ करारमा येशूले नै आफ्ना चेलाहरूको समझ उघारिदिनुभयो, येशूले नै तिनीहरूलाई उहाँको कष्टको भविष्यवाणीको बारेमा त्यसको अर्थ उहाँले खोलिदिनु भयो। लुका 24 अध्यायको 25 र 27 पदमा यसरी लेखेको छ, यसोले तिनीहरूलाई भन्नुभयो, ए अबुझ मानिस हो, तिमीहरूको हृदय यति सुस्त भएको छ कि अगमवक्ताले भनेको कुरा विश्वास गर्दैनौ। अगमवक्ताले के भनेको थियो? यसोले भन्नुहुँदैछ कि के ख्रिस्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्न आवश्यक थिएन र? तब मोसा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएको कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनु भयो। येशु जब उहाँ संसारमा आउनुभयो, उहाँले कष्ट भोग्नुभयो, उहाँलाई क्रुसमा टाँग्यो, उहाँ मर्नुभयो, गाडिनुभयो, त्यस दिनमा जीवित भयो, उठिसकेपछि जब मानिसहरू येशुको त्यो मृत्युको बारेमा छलफल गरिरहेका थिए, तब येशु उनीहरूको माझमा खडा भएर उनीहरूलाई भन्नुभयो कि तिमीहरू कति अबुझ छौ, तिमीले बुझेका छैनौ। बाइबलमा लेखिएको छ, यसैले लेखेको छ, पुरानो करारै मैले लेखेको छ कि मैले पहिले कष्ट भोग्नुपर्छ अनि मात्र म महिमामा प्रवेश गर्नुपर्छ। अनि उहाँले त्यसको अर्थ खोलिदिनु भयो अनि ती सबैले बुझे। पत्रले यो कुरा किन सम्झाइरहेको छन् विश्वासीहरूलाई? पत्रले यो कुरा किन बताइरहेको छन्? ताकि विश्वासीले जान्न सकोस् कि हामी पनि अहिले कष्ट भएर जाने हो, हामी यीशुको पाइला पछ्याउनेहरू, अनि हामी पनि महिमामा प्रवेश गर्ने हो। हामीले मुक्तिको एकदमै महिमामय वास्तविकताको बारेमा, सत्यताको बारेमा पत्रले यहाँनिर बताइरहेका छन्। हाम्रो मुक्ति सम्बन्धी पहिलो सत्यता, अगमवक्ताहरूले हाम्रो मुक्तिको विषयमा अध्ययन गरेका थिए, यसबारेमा अनुसन्धान गरेका थिए। आत्माले पनि हाम्रो मुक्तिको माध्यमको बारेमा कि यो मुक्ति ख्रिस्टको कष्ट र महिमाद्वारा आउनेछ भनिकन भविष्यवाणी गर्नुभएको थियो। र तेस्रो सत्यता, सुसमाचार प्रचारकहरूले पनि यही मुक्तिको सन्देश घोषणा गरे। सुसमाचार प्रचारकहरूले पनि यही मुक्तिको सन्देश घोषणा गरे। यी कुरा स्वर्गबाट पठाइनु भएको पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार सुनाउनेहरूद्वारा अहिले तिमीहरूलाई घोषणा भएको छ। यी कुराले भन्ने यहाँ वाक्यांश दिएको छ, यी कुराले भन्ने वाक्यांशले यहाँ सुसमाचारको विषयवस्तुहरूलाई जनाउँदछ, त्यसलाई इङ्गित गर्दछ। परमेश्वर तिनीहरूमा आत्माले भरिएका अगमवक्ताहरू, परमेश्वर तिनीहरूमा आत्माले भरिएका अगमवक्ताहरू मात्र पठाउनु भएन, परमेश्वर केवल अगमवक्ताहरू मात्र पठाउनु भएन, तर उहाँले आत्माबाट सुसमाचार घोषणा गर्ने प्रचारकहरूलाई पनि उहाँले पठाउनु भयो। यहाँ यतिखेरको विश्वासीको सन्दर्भमा यहाँ प्रेरितहरू थिए जसले सुसमाचार घोषणा गरिरहेका थिए। पुरानो करारमा परमेश्वरले आफ्नो वचनको घोषणा गर्न अगमवक्तालाई प्रयोग गर्नुभयो, नयाँ करारमा उहाँले आफ्नो वचन घोषणा गर्न प्रेरितहरूलाई प्रयोग गर्नुभयो, चेलाहरूलाई प्रयोग गर्नुभयो। पत्रुस लगायत अन्य चेलाहरूले यसरी घोषणा गरे, तपाईँले प्रेरितको पुस्तकै भए तपाईँले पाउनुहुन्छ कि पश्चाताप गर र तिमीहरूको पाप क्षमाको निम्ति येशु ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा ल्याओ। प्रेरित अगमवक्ताले पनि येशुकै बारेमा, उनीहरू येशुमै केन्द्रित रहेर मुक्तिको विषयमा उनीहरू प्रचार गरेका थिए। पवित्र आत्माले पनि त्यही कुरा देखाइरहनु भएको थियो कि येशुले कष्ट भोग्नुपर्छ, उहाँ महिमामा फेरि जीवित भई उठ्नुपर्छ भन्ने कुरा, र प्रेरितहरूले चेलाहरू सबैले पनि येशुकै नाउँ प्रचार गरिरहेको थिए, येशुद्वारै आउने मुक्तिको बारेमा घोषणा गरिरहेका थिए। उनीहरूको निम्ति त्यहाँनिर जोक सुनाउने, उनीहरूको निम्ति कथा सुनाउने, अनुभव बाँड्ने समय थिएन, उनीहरूसँग मानिसहरूलाई मनोरञ्जन गराउने समय थिएन। तिनीहरू केवल सुसमाचार प्रचार गर्नप्रति उनीहरू समर्पित थिए, केवल ख्रीष्ट प्रचारप्रति उनीहरू सधैँ समर्पित थिए। आज हामी पनि त्यही हुनुपर्छ, हामीसँग सुसमाचार, हामी पनि आफैलाई सुसमाचार सुनाउनप्रति, घोषणा गर्नप्रति हामीले आफूलाई समर्पित गर्नुपर्दछ। किन पुरानो गरेको सबै अगमवक्ताले हेरेकै ख्रीष्टलाई थियो, पवित्र आत्माले ख्रीष्टलाई देखाउनु भएको थियो, ख्रीष्टको आत्माले आफ्नै कष्टको बारेमा पहिले नै भविष्यवाणी गर्नु भएको थियो भने सम्पूर्ण बाइबल ख्रीष्टको बारेमा हो भने आज तपाईँले मेरो प्रचार पनि ख्रीष्टकै बारेमा हुन जरुरी छ। प्रेरितहरूले चेलाहरूले जहिले पनि पवित्र आत्माको शक्तिमा उनीहरूले सुसमाचार घोषणा गरे, तिनीहरूले चापलुसी बोलीले उनीहरूको श्रोताहरूलाई एउटा रणनीतिक उनीहरूले एउटा उपायद्वारा जित्ने कोसिस गरेनन्, तर उनीहरू केवल मुक्तिको सन्देश सुसमाचार प्रचार गर्नमा घोषणा उनीहरूले आफैलाई समर्पित गरे, विश्वासयोग्य रहे। आज सुसमाचार घोषणाको निम्ति परमेश्वरले ख्रीष्टको मण्डलीलाई प्रयोग गर्नुहुँदैछ, यानि कि तपाईँ र मलाई प्रयोग गर्नुहुँदैछ। मुक्तिको सन्देश हामी कहाँ घोषणा भयो र आज हामीद्वारा घोषणा हुँदैछ। यस हामी यस यस बिहानी यस समय हामी यस ठाउँमा यही मुक्तिको सुसमाचार घोषणा गर्नको निम्ति भेला भएका छौँ। हाम्रो मुक्ति सम्बन्धी हामीले चारवटा सत्यता हेर्दैछौँ। पहिलो सत्यता, हाम्रो मुक्ति सम्बन्धी पहिलो सत्यता, अगमवक्ताले मुक्तिको विषयमा अध्ययन गरे। दोस्रो सत्यता, आत्माले मुक्तिको माध्यमको बारेमा भविष्यवाणी गर्नुभयो। तेस्रो सत्यता, सुसमाचार प्रचारकहरूले मुक्तिको घोषणा गरे। र अन्तिम सत्यता, अन्तिम सत्यता, स्वर्गदूतहरू पनि यो मुक्ति पुरा भएको हेर्न अति उत्सुक थिए। यही बाह्रदेखि अन्तिम अन्तिम खण्ड हेर्नु, अन्तिम वाक्यांश, स्वर्गदूतहरू पनि यी कुरा हेर्न अति उत्सुक छन्। संसारले तपाईँलाई तपाईँको पीडा र कष्ट कम गर्नको लागि शान्त सङ्गीत, सकारात्मक सोच, मौन धारण, मेडिटेसनतर्फ फर्किन सल्लाह दिन्छ। अर्को शब्दमा संसारले तपाईँलाई आफ्नो पीडा कम गर्न आफैभित्र हेर्न सल्लाह दिन्छ। तर पत्रुसले यहाँ हाम्रो वर्तमान दुःखलाई कम गर्न हाम्रो मुक्तिको यही महिमा तपाईँ हेर्न उत्साह दिइरहेका छन्। जुन मुक्तिको महिमा हेर्न स्वर्गदूतहरू पनि उत्सुक थिए, स्वर्गदूतहरू पनि उत्सुक थिए। यसको अर्थ के हुन्छ भने प्रियहरू, हाम्रो मुक्ति, हामीले पाएको मुक्ति, हामीले ख्रीष्टमा पाएको मुक्ति, यो कुनै पुरानो रहस्यमय अप्रासङ्गिक धारणा होइन, यो कुनै कामना मात्र होइन, यो बोरिङ विषय होइन। हाम्रो यो मुक्ति यति उद्वेगको र गौरवमय छ कि स्वर्गदूतहरू पनि यसलाई, हाम्रो यसलाई हेर्न र बुझ्नको लागि उनीहरू यति उत्सुक थिए। एकदम इन्ट्रेस्टिङ विषय थियो यो, यो मेरो लागि इतिहास एकदमै बोरिङ विषय हो र यो इतिहास जस्तो विषय थिएन, यो कम चासो दिने खालको विषय थिएन, यो त एकदमै सबैभन्दा बढी चासो लिने, सबैले अध्ययन गर्नुपर्ने खोज्ने विषय थियो। अगमवक्ताहरू पनि हाम्रो मुक्तिको बारेमा अध्ययन गरेको थिए, पवित्र आत्माले पनि यही मुक्तिको माध्यमबाट घोषणा गर्नुभएको थियो, प्रेरित प्रचारक चेलाहरू सबैले मुक्तिकै उनीहरूले प्रचार गरेका थिए, र स्वर्गदूतहरू पनि यही मुक्ति लागू भएको हेर्न चाहन्थे, यही मुक्ति यो मुक्ति उनीहरूले लागू भएको देख्न चाहन्थे। युगौँदेखि जीवनको आशाबाट हराएको संसारलाई ख्रीष्टले एउटै शरीरमा जम्मा गर्नुभएको स्वर्गदूतहरू देख्न चाहन्थे, पापीहरूको उद्धार भएको स्वर्गदूतहरू देख्न चाहन्थे, मानिसहरू ख्रीष्टमा आएकै स्वर्गदूतहरू देख्न चाहन्थे। र एक दिन ख्रिस्टले हरेक जाति सबै कुलहरू र मानिसहरू भाषा बोलेबाट भेला जब गर्नुहुनेछ स्वर्गदूतहरूको यो उत्सुकता पूरा हुनेछ। सो कष्ट अपरिहार्य छ, हामीले बुझ्नु स्वीकार्नुपर्ने कुरा, दुःख कष्ट जीवनमा आउँछ अपरिहार्य छ, तर यो दुःख कष्टमा तपाईँ र म कतातर्फ फर्किन्छौँ? यदि तपाईँ क्रिस्चियन हो भने तपाईँ अनुग्रहको यही सुसमाचारतर्फ फर्किनुपर्ने हुन्छ, तपाईँको दुःख कष्टमा यही सुसमाचारले, यही मुक्तिको सुसमाचार तपाईँलाई सान्त्वना दिनुपर्ने हुन्छ। भोजनले होइन, लामो सास लिएर पनि हुँदैन, चलचित्रले पनि तपाईँ र मलाई, हाम्रो तपाईँ र मेरो कष्टलाई कम गर्न सक्दैन, तर केवल ख्रिस्टको सुसमाचारले, केवल ख्रिस्टको सुसमाचारले तपाईँ र म यसो ख्रिस्टको यही अनुग्रहमय सुसमाचारतर्फ फर्किनुपर्छ। अनुग्रहको सुसमाचार यही हो कि पापी मानिसले मुक्ति प्राप्त गर्ने एकमात्र बाटो भनेको यसो ख्रिस्ट हुनुहुन्छ। किनकि पापीले मुक्ति पाउन भने केवल यसो ख्रिस्टले मात्र कष्ट भोग्नुभयो, क्रुसमा मर्नुभयो र मृत्युमाथि विजय भई उहाँ महिमामा उचालिनुभयो, र एक दिन ख्रिस्ट हामीलाई लिन आउनुहुनेछ र त्यो भावी महिमामा हामीलाई प्रवेश गराउनुहुनेछ। प्रियहरू, केवल ख्रिस्ट नै हाम्रो एक आशा र सान्त्वना हुन्छ। तपाईँ र म, तपाईँ र मेरो दुःख कष्टबाट ख्रिस्टतर्फ फर्किनुपर्छ। अनुसार प्रार्थना गरौँ।